यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आगामी 3 दिन अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोशी नदीमा कार खसेर 3 जना बेपत्ता, बेपत्ताको खोजीका लागि प्रयास जारी। बजेट विनियोजन कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न देशभरका गाउँपालिका र नगरपालिकालाई संघीय मामिला मन्त्रालयको आग्रह। र सुडानको डार्फर क्षेत्रमा सेनाको ड्रोन आक्रमणमा परि 35 जनाको मृत्यु।
प्लेय स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आगामी 3 दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले आज देशका पहाड़ी भूभागका 1-2 स्थान तथा लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका 1-2 स्थान र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागद्वारा विभागको मौसम बुलेटिनमा उल्लेख छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कलमा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएकाहरूको पहिचान खुलेको छ। सुनकोशी नदीमा कार खसेर बेपत्ता हुने 4 जना बताइए पनि प्रहरीले अहिलेसम्म 3 जना भएको पुष्टि गरेको छ। पहिचान खुलेकामा सिन्धुपाल्चोक जुगल गाउँपालिका 7 निवासी निर्माण व्यवसायी कार चालक 39 वर्षीय दिलकुमार लामा र स्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 निवासी 28 वर्षीय गणेश थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुनकोशी नदीमा नै बेपत्ता भएका अर्का हेल्पर सिन्धुलीको 3 पाटन गाउँपालिका 9 निवासी सूरज मगर रहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो। आज दिउँसो काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले सड़क छेउमा रोकिराखेको कारलाई ठक्कर दिँदा कार सड़कबाट अन्दाजी 50 फिट तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब परीक्षक विजय श्रेष्ठले सुनकोशी नदीमा हराइरहेका 3 जना र कारको खोजी जारी रहेको बताउनुभयो। सुनकोशी नदीमा बाढ़ीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धार कार्य प्रभावित भएको प्रहरीले जनाएको छ। बेपत्ता यात्रु तथा कारको उद्धारका लागि आवश्यक उपकरण सहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुरकोटबाट गोताखोर टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय समेत घटना स्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कंग्रेसले हालै मधेस प्रदेशका विभिन्न जिल्लामा भएको घटना सम्बन्धमा सरकारले बनाएको छानबिन समिति कर्मकाण्डी भएको भन्दै त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित नेपाली कंग्रेस संसदीय दलको कार्यालयमा आज बसेको बैठकले हालै मधेस प्रदेशका विभिन्न जिल्लामा घटेको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने भन्दै न्यायिक समिति गठन गर्न संसदमा दवाब दिने निर्णय भएको पार्टी महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो।
पछिल्लो समय मधेसमा भएको जुन घटना छ त्यो घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न सक्दैन। त्यो गम्भीर घटना हो, त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ, त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानुन बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ। त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कंग्रेसले उठाउनेछ र स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन गर्ने न्यायिक समिति बनाउनु पर्ने अडान नेपाली कंग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा राख्नेछ। आजको हाम्रो मुख्य प्रस्ताव हो।
महामन्त्री पौडेलले घटनाको स्वतन्त्र निष्पक्ष छानबिन समिति गठनका लागि अन्य विपक्षी दलहरूसँग समेत सहकार्य गर्ने निर्णय भएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड़ दिनुभएको छ। सभामा सांसदहरूले सुशासन, जनजीविका, किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले खाना पकाउने ग्यासको अभाव, तरकारी, फलफूल, खाद्यान्न लगायतको बढ़ेको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो। सांसदहरूले सरकार कोठा खाली छ भन्ने नारासहित दीपा नेपाली लगायतका दलित समुदायका मानिसहरू माइती घरमा सत्याग्रह बसिरहेकाले सत्याग्रहीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यस्तै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै सभापति पौडेलले पछिल्ला वर्षहरूमा मधेसमा कम वर्षा भएको र मधेस प्रदेशमा खानेपानीको चरम अभाव र सिंचाईमा समेत समस्या मधेसमा देखिएको खानेपानीको समस्या समाधान र पानीको पुनर्भरणका लागि चुरे भावर क्षेत्रको संरक्षण आवश्यक रहेको पनि विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति पौडेलले बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही साउन 21 गते बिहिबार दिउँसो 1:15 बस्नेछ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरीबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10 प्राथमिकता तय गरेको छ। सोही प्राथमिकताका आधारमा विनियोजन कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न मन्त्रालयले आग्रह गरेको हो। स्थानीय तहले योजना बनाउन संघीय सरकार प्रदेश सरकारको नीति, लक्ष्य, उद्देश्य, समय सीमा र प्रक्रियासँग अनुकूल हुने गरी सुशासन कायम गर्नुपर्ने व्यवस्था छ। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा आज आयोजित अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, चलचित्र निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालू आर्थिक वर्ष 2083-84 लागि विनियोजन गरिएको 3,50,00,000 रूपियाँ अनुदान रकम पारदर्शी, प्रभावकारी र उपलब्धिमूलक ढंगले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले मन्त्रालयले सरोकारवालाको सुझाव लिएको हो। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले चलचित्र क्षेत्रको विकासमा सरकारको सहयोगलाई व्यवस्थित बनाउन स्पष्ट र व्यवहारिक कार्यविधि आवश्यक पर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो। अन्तर्क्रियाका क्रममा चलचित्र कर्मीहरूले चलचित्र क्षेत्रलाई प्रत्यक्ष सहयोग गर्ने सरकारको नीति सकारात्मक रहेको धारणा राख्नुभयो। वर्षायामसँगै पर्वतमा बाढ़ी पहिरोको जोखिम बढ़दै जाँदा जोखिमयुक्त क्षेत्रको संरक्षणका कामलाई तीव्र बनाइएको छ। कम खर्चमा दीर्घकालीन संरक्षण गर्ने उद्देश्य सहित भू तथा जलाधार व्यवस्थापन कार्यालयले तारजाली जैविक संरक्षण र अन्य संरचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
बर्खायाम शुरू भए लगत्तै देशका अधिकांश पहाड़ी जिल्लामा बाढ़ी र पहिरोको जोखिम बढ़ने गरेको छ। गण्डकी प्रदेशको पर्वत जिल्लामा पनि विगतमा पहिरोले क्षति पुर्याएका तथा जोखिममा रहेका स्थानहरूको संरक्षणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय सक्रिय बनेको छ। कार्यालयले पछिल्लो समय गरेका कार्यले कम खर्चमा धेरै काम हुने र जमिनको कटान रोक्नुका साथै बस्ती सड़क खानेपानी सिंचाइ लगायतका भौतिक संरचनाको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुन्छ। भू तथा जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भु कुमार मिश्र।
पानीको व्यवस्थापन सँगै बाढी पहिरो खोला किनार बस्ती संरक्षण जस्ता कार्यमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले स्थानीय स्रोत साधनको अधिकतम प्रयोगबाट कम खर्चको प्रविधि अप्नाई बाढी पहिरोको संरक्षण गर्दै आएको छ र अबका दिनमा सम्बन्धित सबै सरकार वालाहरू मिलेर भू संरक्षणका नवीनतम प्रविधिहरूको प्रयोगबाट बाढी पहिरो जाने समस्याहरू समाधान गर्नको लागि समेत अनुरोध गर्दछु।
जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरेर प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले पनि संरक्षणका कामलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सुझाव दिनुभएको छ।
विपद व्यवस्थापन सँग सम्बन्धित आकस्मिक कार्यहरू भनेर यहाँहरूले
यो समयमा नागरिकले निकै शास्ति बेहोर्नु परेको र पहिरो जाने कारणको बारेमा आफ्नो बुझाइ व्यक्त गर्नुहुन्छ जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य।
जब आकाशबाट पानी आउँछ पहिला चाहिँ जमिनमा सोसिने कारणले गर्दा सर्लक्कै यसले पनि बग्ने भयो, त्यो सर्रै बग्ने भयो, केही चाहिँ भरियो, केही बगेर तलको रेलो फैला।
जोखिमयुक्त स्थानहरूको पहिचान गरी त्यहाँ तारजाली निर्माण, घाँस रोप्ने तथा जैविक संरक्षणका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। पुनः वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भु कुमार मिश्र।
इन्जिनियरिङले पनि पहिरोमा तलको प्रोटेक्सनको लागि इन्जिनियरिङ संरचना बनाएको छ भने त्यसमा फेरि हामीले फोटोमा सजीवनको हाँगाहरू पनि गाडेको छौँ। पहिरो बन्न नदिनुको लागि सतही भुछाइले नै हामीले रोकिदियो भने त्यसबाट न चिरा बन्न सक्छ न गल्ली बन्न सक्छ।
प्राकृतिक विपद पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै गरिने संरक्षणका प्रयासले यसको क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिनेछ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले डिजिटल प्रविधिको दुरूपयोग बढ़दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानूनी र संस्थागत संयन्त्र सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री बादीले साइबर अपराधबाट जोगाउने नाममा महिला र बालबालिकालाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गर्नुभन्दा अनुसन्धान क्षमता वृद्धि र डिजिटल सुरक्षित डिजिटल वातावरण निर्माणमा केन्द्रित भई अगाडि बढ़नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले राजनीतिक रूपमा स्पष्ट धारणा राख्ने महिलामाथि हुने चरित्र हत्या, साइबर बुलिङ र घृणायुक्त अभिव्यक्ति बढ़ेकाले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूको दर्ता र प्रयोगकर्ताको डेटा संरक्षण आवश्यक रहेको बताउनुभयो। बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विदेशबाट नेपाललाई लक्षित गरी हुने साइबर अपराध नियन्त्रणका लागि विद्यमान कानूनमा सुधार आवश्यक रहेको र बालबालिकाले टेलिभिजन हेर्ने समयमा हिंसात्मक तथा संवेदनशील दृश्यहरूको प्रसारण गर्न नहुनेमा जोड़ दिनुभयो। खाद्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले त्यस सन्दर्भमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले त्यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय प्रादेशिक सामुदायिक शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमा कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कड़ाई गरेको हो। कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमचोम जोड्ने सड़क पहिरोले अवरूद्ध भएको छ। रघुगंगा गाउँपालिका दुई बैसेरीमा आज दिउँसो सड़कमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो। बैतडीमा सम्भावित वर्षाजन्य विपद प्रति कार्य योजना लागू भएपछि सम्भावित जोखिम न्यूनीकरणमा सहज भएको छ। विशेष गरी जिल्लाका ग्रामीण क्षेत्रमा वर्षाका कारण सड़क अवरूद्ध हुने, पहिरो जाने तथा नदी खोलामा पानीको बहाव बढ़ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडी जिल्लाका जोखिमयुक्त बस्ती तथा सड़कहरूमा स्थानीय प्रशासनले निगरानी बढ़ाउनका साथै स्थानीय बासिन्दाहरूलाई समेत सतर्क रहन आग्रह गरेको छ। जिल्लामा हुन सक्ने सम्भावित जोखिमबाट बच्न वर्षाजन्य विपद प्रतिकार योजना लागू गर्दै जिल्ला प्रशासन कार्यालयले सक्रियता बढ़ाएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई। विपद व्यवस्थापनमा पूर्व तयारीलाई प्राथमिकता दिँदै विपद घटेपछि गरिने उद्धार तथा राहत भन्दा पहिले नै सम्भावित जोखिम पहिचान गरी क्षति कम गर्न सकिने भएकाले प्रतिकार योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंह।
विपद सम्बन्धी चारजना तयार गरिरहन्छ, विपद प्रतिकार उद्धारमा छिटो भन्दा छिटो उद्धार गर्ने भन्ने परिपत्र पनि तयार गरिरहन्छ प्रहरी लगायत दोस्रो सम्बन्धित सबै निकायहरूको।
जिल्लामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विपद उत्पन्न भएको अवस्थामा उद्धार उपचार राहत तथा आवश्यक सहयोगलाई छिटो प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी संयन्त्र तयार पारिएको जनाइएको छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञराज पन्त।
स्थानीय सड़कहरू छन्, तिनीहरू बीच पनि नगरिएका पक्की नभएकोले गर्दा यसमा अचानक पहिरोहरू आउन सक्ने र गाडीहरू चिप्लेर पनि तल झर्न सक्ने जोखिम छ। सामान्यतया यो जोखिमको हिसाबले हाइवेहरू त्यस्तो अत्यन्तै जोखिम त छैन।
भारी वर्षा हुँदा नदी खोला र पहिरोको जोखिम भएका क्षेत्रमा नजान, सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित विपदको सूचना समयमै सम्बन्धित निकायलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। सुडानको डाफुर क्षेत्र स्थित एक गाउँमा परम्परागत वकालत सत्र चलिरहेका बेला सेनाले ड्रोन आक्रमण गर्दा 35 जनाको मृत्यु भएको छ। सशस्त्र विद्रोही समूह ऱ्यापिड सपोर्ट फोर्सेज आरएसएफको अधीनमा रहेको धारा अल जवियात्र सेनाले आक्रमण गरेको थियो। डाफरको पश्चिमी क्षेत्रहरूमा आरएसएफको नियन्त्रण रहेको छ। सेना र आरएसएफ बीच 3 वर्षदेखि जारी गृहयुद्धका क्रममा हजारौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन्। सेनाले हाल विभिन्न क्षेत्र र सर्वसाधारणमाथि ड्रोन आक्रमण बढ़ाएको त्यहाँको मानवीय अधिकारवादी संस्थाले आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच सम्झौता हुने विषयमा आगामी सोमबार वार्ता हुने घोषणा गरे लगत्तै तेहरानले वार्ताको खण्डन गरेको छ। ओमानमा जारी वार्ताका क्रममा इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल वागीले अमेरिकासँग वार्ता हुने कुनै योजना नरहेको बताउनुभयो। इरानले अमेरिकालाई गत जूनमा दुई देशबीच भएको सम्झौतामा नै अडिग रहन अमेरिकालाई सुझाव दिएको छ। यसैबीच इजरायलले गाजा क्षेत्रमा जारी राखेको बमबारीमा कम्तीमा 19 सर्वसाधारणको मृत्यु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा सन् 2026 जुलाई महिनामा मात्र 71,775 जना विदेशी पर्यटकहरू भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा 2.3% बढ़ी हो। सन् 2025 जुलाईमा 70,193 जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट 23,490 जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो कुल आगमनको 23.73% हो। जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। जुलाईमा चीनबाट 11,099 पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अघिल्लो वर्षको जुलाईको तुलनामा 61.09% बढी हो। सन् 2019 जुलाईमा चीनबाट 10,215 पर्यटक आएका थिए। त्यसै गरी नेपाल भ्रमण गर्ने तेस्रो स्थानमा अमेरिकी पर्यटकहरू रहेका छन्। अमेरिकाबाट जुलाई महिनामा मात्र 7,754 पर्यटकले नेपालको भ्रमण गरेका छन्। पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनालले COVID-19 पछि थलिएका मुलुकका सूक्ष्म साना तथा मझौला उद्यमको पुनरुत्थानका लागि बीमा कर्जा र नीतिगत संरचनामा व्यापक सुधार हुन आवश्यक भएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले नेपाल बीमा प्राधिकरण र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम UNDP संयुक्त रूपमा आयोजना गरेको रिस्क म्यानेजमेन्ट इन नेपाल SMEs अध्ययन प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री खनालले आर्थिक संकटको सामना गरिरहेको SMEs को संरक्षण र प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक भएको बताउनु भएको हो। अर्थतन्त्रमा SMEs को भूमिका महत्वपूर्ण भए पनि जोखिम व्यवस्थापन र वित्तीय पहुँचको अभावमा त्यस क्षेत्र कमजोर बनेको उल्लेख गर्नुहुँदै कृषि बीमा कार्यक्रममा सरकारले 75% प्रिमियम अनुदान दिए पनि किसानले त्यसको पर्याप्त लाभ लिन नसकेको बताउनुभयो। सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा रहेका करिब 9,00,000 SMEs मध्ये 10% मात्रै बीमाको पहुँच पाएको र बाँकी 90% कुनै पनि जोखिमबाट असुरक्षित अवस्थामा रहेको देखिएको छ। काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच सम्झौता भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ। शहरमा उत्पादन भएको जैविक फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सो सम्झौता सम्पन्न भएको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल भलिबल संघले 2083-84 वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्षभित्र 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला च्याम्पियनशीप, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र 3 नेसन्स कप प्रतियोगिता आयोजना गरिनेछ। महिला च्याम्पियनशीप लीग 1-7 सेप्टेम्बरसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि 2024 र 2026 यो प्रतियोगिता आयोजना गरिसकेको छ। गत संस्करण पनि यो प्रतियोगिता नेपालमै हुने तय थियो, तर जेएनजी आन्दोलनका कारण प्रतियोगिता ताजिकिस्तानमा सारिएको थियो। उक्त प्रतियोगितामा नेपाल सहभागी भएन। नेपाल 2024 उपविजेता हो। 2026 भने नेपाल 4 भएको थियो। अन्य प्रतियोगिताको मिति भने पछि तय गरिने संघले जनाएको छ। वार्षिक कार्यक्रम अनुसार अन्तर्राष्ट्रिय स्तरमा 35 पुरूष तथा 25 महिला राष्ट्रिय भलिबल क्लब प्रतियोगिता, 10 क्लब भलिबल च्याम्पियनशीप, प्रधानमन्त्री कप, 7 महिला तथा 8 पुरूष राष्ट्रिय बीच भलिबल प्रतियोगिता, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फिन्साइज लीग र पुरूष भलिबल लीग पनि आयोजना गरिनेछ। त्यसै गरी नेपाली टोलीले जापानमा हुने 20 एसियाली खेलकुद अन्तर्गत महिला भलिबल, भूटानमा हुने बीच भलिबल प्रतियोगिता तथा मालदिव्समा हुने बीच भलिबल प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम पनि तय गरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाड़ी विनोद भण्डारी आगामी सेप्टेम्बरमा पोर्चुगलमा आयोजना हुने युरोप टी10 क्रिकेट प्रतियोगिता 2026 लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी पोर्चुगलको आयोजनामा हुने प्रतियोगिताको प्रचार प्रसारका लागि भण्डारी बिहिबार नेदरल्याण्ड्सबाट पोर्चुगलको राजधानी लिस्बन पुगेका हुन्। आगामी सेप्टेम्बर 14 16 पोर्चुगलको राजधानी लिस्बनमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न देशमा रहेका नेपाली क्रिकेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा हालसम्मकै ठूलो पुरस्कार राशि रहने दावी गरिएको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका प्रमुख 5 शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 25.5 मिलिमिटर। काठमाडौँको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 9.8 मिलिमिटर। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 67.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 20 मिलिमिटर। दिपालको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 25.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी 3 दिन अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोशी नदीमा कार खसेर 3 जना बेपत्ता, बेपत्ताको खोजीका लागि प्रयास जारी। बजेट विनियोजन कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न देशभरका गाउँपालिका र नगरपालिकालाई संघीय मामिला मन्त्रालयको आग्रह। र सुडानको डार्फर क्षेत्रमा सेनाको ड्रोन आक्रमणमा परि 35 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हौस् त नमस्कार।